रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तर सम्वादको एउटा अर्को श्रृंखलामा म नवराज लम्साल। श्रोताहरू, दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको समयसीमा आज साँझ सकिँदैछ। समय सीमा सकिनु अघि दलहरूबीच तीव्र रूपमा सम्वाद र छलफलहरू भए र अझै त्यो क्रम जारी छ। कांग्रेस, माओवादी केन्द्र र राजपाका तर्फबाट उपेन्द्र यादवले संयुक्त रूपमा शुरूमै संयुक्त सरकार गठनको लागि आह्वान गर्न राष्ट्रपतिलाई अनुरोध गर्नुभएको थियो। संसदमा विश्वासको मत असफल हुने बित्तिकै उहाँहरूले वक्तव्य मार्फत सो आग्रह गर्नुभएको थियो र त्यही वक्तव्यमाथि नै पनि राजपाका अध्यक्ष महन्त ठाकुरले असहमति जनाउनु भएको थियो। उहाँले हिजै राष्ट्रपतिलाई भेटेर सो असन्तुष्टि पनि जाहेर गर्नुभएको छ। कांग्रेसले नेतृत्व गर्ने भन्ने भए पनि तुलनात्मक रूपमा उसको सक्रियता औपचारिकता जस्तो मात्रै देखिएको छ भन्ने आरोप पनि लागेको छ। कांग्रेस बाहेकमा जति हुटुटी र सक्रियता छ त्यति कांग्रेसमा देखिएन भन्ने पनि छ। र अब राष्ट्रपतिले तोक्नुभएको समय सीमाभित्र बहुमत दलको समर्थनसहित नयाँ गठबन्धन बन्ला वा फेरि पनि एमालेकै अल्पमतको सरकार, आज दिनभरमा यसको छिनोफानो हुनेछ। र गठबन्धन निर्माणको नेतृत्वको लागि अघि सरेको कांग्रेस चाहिँ के गर्दैछ? के ऊ साँच्चै गठबन्धन निर्माणमा लागेको हो वा यो औपचारिकतामा सामेल हुँदै अन्तत चुनावकै पक्षमा छ? आज हामी संवाद यसै विषयमा केन्द्रित भएर गर्छौं। एकजना कांग्रेस नेता, एकदमै लोकप्रिय नेता र केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं सांसद गगन थापा हामीसँग सम्पर्कमा हुनुहुन्छ। गगनजी, हेलो, हामी अन्तर संवादमा छौं र आज हामी यतिखेर चाहिँ कांग्रेसका एकजना नेता, केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं सांसद गगन थापासँग संवाद गर्छौं। यो गठबन्धन निर्माणको नेतृत्वको लागि अघि सरेको कांग्रेस के गर्दैछ? के ऊ साँच्चै गठबन्धन निर्माणमा लागेको हो वा यो औपचारिकतामा सामेल हुँदै अन्तत चुनावकै पक्षमा छ? आज हामी यस विषयमा संवाद गर्छौं। हेलो, गगनजी, स्वागत छ। अब आज राष्ट्रपतिले तोक्नु भएको समय सीमा सकिँदैछ, अब यो गठबन्धनको संख्या त पुग्ने जस्तो त देखिन्न, अब के गर्नुहुन्छ?
पहिलो कुरा त यो महामारीको बीचमा सरकारको गठनको बारेमा, सांसदको अंकगणितको बारेमा छलफल गर्नुपर्ने यो परिस्थिति आउने कुरा नै हाम्रो लागि दुर्भाग्यपूर्ण हो। नेपाली कंग्रेसले पार्टीको रूपमा पनि यो स्थिति यो चरणमा आओस् भन्ने चाहेको थिएन। वैशाख 27 गते प्रधानमन्त्रीजीले विश्वासको मतको त्यो ठाउँमा संसद नलगिदिनु भएको भए सायद अहिले हामी यो अवस्थामा पनि हुन्नथ्यौं। एउटा पहिलो यो राखौं। र दोस्रो, त्यसपश्चात हामीहरूको शुरूदेखिकै निर्णय, यदि हामी सक्छौं भने हाम्रो नेतृत्वमा वैकल्पिक सरकार बनाउने कोसिस गर्छौं। त्यो वैकल्पिक सरकार बनाएर हामी सम्हाल्छौं, अहिलेको स्थिति पनि सम्हाल्छौं, राजनीतिक स्थिति पनि सम्हाल्छौं र निर्वाचनमा लिएर जान्छौं भन्ने नै हो। हामीले त्यो निर्णय गरिसके पछाडि हामीले गर्न सक्ने भनेको हामीले आफ्नो कुरा, आफू लागेको कुरा, आफ्नो प्रस्ताव स्पष्टसँग अन्य दलहरूसँग राख्ने हो। अब आज जनता समाजवादी पार्टीले आज फेरि हामी एकपटक आफू बस्छौँ भनेर भन्नुभएको छ। उहाँहरूले निर्णय गर्नुभयो एकीकृत रूपमा, पार्टीका रूपमा, कि हामी नेपाली कंग्रेससँग गठबन्धनमा रहेर जाने भनेर भन्नुभयो भने आज साँझसम्ममा वैकल्पिक सरकार हाम्रो पार्टीको नेतृत्वमा बन्ने बाटो खुल्छ। अब उहाँहरू त्यसरी आउनु भएन भनेदेखि भने यो 76-2 माध्यमबाट सरकार बन्ने अवस्था रहँदैन। त्यसपछि संविधानको अरू चरणमा, यो सरकार निर्माणको अर्को चरणमा नेपाल फेरि प्रवेश गर्छ।
जस्तो कांग्रेसमा सक्रियता अलिक कम छ र औपचारिकता चाहिँ निर्वाह गरेको छ भन्ने खालको बाहिर सन्दर्भ पनि छ, साँच्चै यो अंकगणितमा कांग्रेस फस्न नखोज्या हो कि उसले आफ्नो नेतृत्वमा सरकार बन्दैन भनेर अलिकति
यस्तो छ? यसमा हामीहरूले धेरै मेहनत गर्नु र आफूलाई लागेको कुरा भनेर भनिसकेपछि परिणामको लागि अपेक्षा गर्ने कुरा करिब करिब एउटै हुन आउँछ। किनकि जनता समाजवादी पार्टीभित्रको जुन हामीले महन्त ठाकुरजी, राजेन्द्र महतोजी उहाँहरू जो हुनुहुन्छ उहाँहरूसँग भेट्ने, आफ्नो कुरा राख्ने कुरा भनिसक्यौं होइन? र त्यस पछाडि चाहिँ त्यो पार्टीको रूपमा उहाँहरूले निर्णय गर्नुहुन्छ गरौँ न भन्ने कुरालाई अब हामीले त्यहीँभित्रको साथीहरूको छलफलबाट आउने परिणामलाई प्रतीक्षा गर्ने भन्दा अर्को कुरा केही पनि छैन। अब अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी, एमाले, जो अहिले प्रधानमन्त्रीले नेतृत्व गरेको दल छ, त्यहाँभित्रको जो सांसदहरू अस्ति अनुपस्थित हुनुभयो, अब उहाँहरूलाई हामीले, तपाईँहरूले अब पार्टी छोड्नुहोस्, तपाईँहरूले सांसद छोड्नुहोस्, जुन बाहिर हामी सुन्छौँ नि विश्लेषणहरू, उहाँहरूले राजीनामा दिँदै हुनुहुन्छ, त्यो राजीनामा दिएपछि अङ्क घट्छ, अङ्क घटेपछि अहिले उपेन्द्रजीहरूसँग भएको सांसदको संख्याले नै पनि बहुमत पुग्छ, त्यो विश्लेषणहरू बाहिर गर्ने कुरा स्वाभाविक होला। तर हामी अहिले उहाँहरूलाई भेटेर तपाईँहरूले सांसद छोड्नुहोस् तपाईँहरूले यो गर्नुहोस् भनेर भन्ने कुराहरू तपाईँहरू के गर्दै हुनुहुन्छ भनेर भन्ने सोध्ने जुन कुरा अस्ति हामी एकपल्ट भेटिसक्यौँ त्यहाँसम्म त्यो स्वाभाविक लाग्छ तर त्योभन्दा बढी अहिले यतिखेर हामी उहाँहरूलाई भेट्ने तपाईँ राजीनामा गर्नुहोस् भन्ने यी सबै कुरा गरिरहेको उपेन्द्र यादव र महन्त ठाकुरको बीचको उहाँहरूको समस्यामा खेल्ने कोसिस गरिरहेको त्यो अर्थतलाई तपाईँले सक्रियता भन्नुभयो त्यो सक्रियता राखिरहेको भए फेरि पार्टीलाई देखेर के आरोप लागिरहेको हुन्थ्यो भने नेपाली कङ्ग्रेस आज स्वाभाविक रूपले संसदको संख्या पुगेको भए ठिक थियो अस्वाभाविक बाटोबाट अर्काको पार्टी फुटाउन सांसद यो गर्न यो सबै कुराहरूको अनावश्यक नखाएको बीच अहिले हामीले लागिरहेको अवस्था हुन्थ्यो त्यो भारी बोक्नु परेको हुन्थ्यो त्यसबाट पनि जोगिन खोजेको हो
हजुर जस्तो एउटा चलन चल्ती उखान छ नि ताप्के भन्दा बढी भिड तात्ने भने जस्तो कांग्रेस भन्दा बाहिर गठबन्धनमा सामेल हुन चाहने दलहरू र कतिपय एमालेकै पनि असन्तुष्ट एउटा समूहका केही नेताहरू चाहिँ अलि बढी सक्रिय भएर कांग्रेसलाई झकझकाइरहनु भएको स्थिति छ यसमा त्यसलाई चाहिँ कांग्रेसले कसरी बुझेको छ तपाईँहरूमा तपाईँहरूलाई प्रयोग हो कि स्वाभाविक हो
यसो दुईटा कुरा छ एउटा नेपाली कांग्रेसभित्र पहिला पार्टीले निर्णय गर्नुभन्दा पहिला दुईटा मत थियो जुन मतमा हामीहरू पहिला त पुस पाँचकै बारेमा हेर्नुपर्छ होइन पुस पाँचै पछाडि पनि दुईटा मत थियो कि निर्वाचन प्रधानमन्त्रीले घोषणा गरिसकेपछि निर्वाचनमालाई स्वाभाविक मान्नुपर्छ वा यो कदमलाई असंवैधानिक भनेर जानुपर्छ त्यो बेलामा एकदम प्रष्ट कुरा के थियो भने यो निर्वाचन हुन्छ हुँदैन यसले फाइदा गर्छ गर्दैन यो सबै कुरा अहिलेको लागि तपसिलको कुरा हो संविधान सम्मत यो कदम छ कि छैन भनेर हामीले हेर्नुपर्छ र त्यो त्यो भनेको त्यो बेलामा पुस पाँच गतेको संसद विघटन भइसके पछाडिको लामो यात्रा पछाडि फेरि अहिले आज सरकार बन्न सकेन र प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा देश चुनावमा जाने स्थिति आयो भने पनि त्यो बेलाको र यो अहिलेको अवस्था फरक हो यो संविधान सम्मत हो त्यो संविधान सम्मत होइन त्यसले पार्टीभित्र पहिला यो फरक फरक मतका बीचमा लामो छलफल गरेपछि हामी सिङ्गो पार्टी होइन संविधान सम्मत छैन भने त एक ठाउँ उभिनुपर्छ भन्ने ठाउँमा आयौँ त्यस पछाडि जब फेरि फागुन 23 गते उहाँहरूको पार्टी दुईटा भयो त्यस पछाडि फेरि चाहिँ यो सरकार नयाँ वैकल्पिक सरकार बनाउने प्रयास गर्नुपर्छ कि पर्दैन अविश्वासको प्रस्ताव ल्याएर भए पनि प्रधानमन्त्रीलाई बदल्नुपर्छ कि पर्दैन भन्ने कुराको सन्दर्भमा पनि दुईटा मत रहेकै हो होइन जुन त्यस कारणले गर्दा बाहिर यी कुराहरू आइराख्ने भए त्यो पनि लामो छलफल गर्दै 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 पार्टीभित्र एकले अर्कालाई आफ्नो कुराहरू भन्दै जाने विभिन्न चरणमा औपचारिक अनौपचारिक छलफल भइसके पछाडि पार्टी सभापति लगायत सिङ्गो पार्टी एउटा के पङ्क्तिमा पुगेको पनि होइन हामीले अब एकपल्ट कोसिस गर्नुपर्छ किनकि प्रधानमन्त्रीको एकपछि अर्को कदमले यो स्वाभाविक बाटोतिर देशलाई लगिरहेको छैन उहाँको नेतृत्वमा गर्ने निर्वाचन निष्पक्ष हुन्छ स्वच्छ हुन्छ भन्ने कुरामा विश्वास गर्ने आधारहरू छैन त्यसैले हाम्रो नेतृत्वमा सरकार बनाउने प्रयास गर्नुपर्छ भन्ने ठाउँमा हामी सिङ्गो पार्टी पङ्क्ति नै पुगेको अवस्था हो पहिला होइन अहिले हो यो खालको यो परिस्थिति हो
हजुर जस्तो भन्छन् नि राजनीतिमा कि परिस्थिति निर्माण गर्नुपर्छ कि धैर्य गरेर कुर्नुपर्छ भन्छन् यतिखेर कांग्रेस परिस्थिति निर्माण गर्न नसक्ने अवस्था देखिएपछि अब धैर्य गरेर कुर्नुको त विकल्प छैन नि होइन
यसो हाम्रो आफ्नो कतिपय कुराहरू हामीले पहिलेदेखि भन्दै आएको निर्णय हाम्रो हातमा छ निर्णय गरौँ परिणाम हाम्रो हातमा छैन परिणामको बारेमा हामीहरू धेरै उछलकुद नगरौँ त्यसको बारेमा धेरै नआत्यौँ पनि र धेरै चिन्तित पनि नहौँ हामी एक प्रकारले निष्काम कर्म जस्तो हाम्रो आफ्नो कर्म गरौँ हाम्रो कर्म यतिखेर प्रतिपक्षको हाम्रो धर्म यो बेलामा यो संसदबाट वैकल्पिक सरकार बनाउने कुराको सन्दर्भमा प्रयत्न गर्ने कुरा त्यो त्यसका निम्ति निर्णय गर्ने कुरा त्यो हाम्रो आफ्नो कर्म हो यो गरौँ अब मागिरहेको कुरा अहिले हामी उपेन्द्र यादवजीहरूको पार्टी आज दिउँसो बस्नुहुन्छ हामी गर्दैनौँ भनेर भन्नुहुन्छ भने ठिक छ उहाँहरूको कुरा हो हामीले त्यसका बारेमा धेरै चिन्ता गर्नुपर्ने धेरै लोलोपोतो गर्नुपर्ने कुरै छैन खालि एउटा कुरा हो मेरो मलाई यो चाहिँ मेरो आफ्नो व्यक्तिगत कुरा पनि के हो भने यो यस्तो महामारीको बेला छ जतिखेर नेपाललाई सबभन्दा बढी सरकार चाहिएको छ मैले त उपेन्द्रजीहरूको पार्टीको नेताहरूलाई पनि मैले गर्ने अनुरोध माधव नेपालजीहरूलाई पनि गर्ने अनुरोध फेरि के नहोस् भने आज यो उहाँहरूले निर्णय गर्न नसक्ने निर्णय गर्न नसकेको हुनाले गर्दा फेरि ठुलो दलको रूपमा नेपाल कम्युनिस्ट पार्टी एमालेकै अहिले प्रधानमन्त्रीजी फेरि प्रधानमन्त्रीको रूपमा नियुक्त हुने अनि फेरि अर्को एक महिना अर्को बाटोबाट सरकार बन्न सक्छ कि भनेर त्यसका बारेमा फेरि हिसाब किताब भइराख्ने हो त्यसले चाहिँ के गर्ने भयो भने त्यसले नेपालको अहिलेको सङ्कटमा सबैभन्दा बढी सरकार चाहिएको बेलामा भएको सरकार चाहिँ हो प जस्तो पनि होइन जस्तो पनि व्यवहारिक हिसाबले छ छैन भनेको जस्तो स्थिति बन्यो भने भोलि यसको जवाफ दिनुपर्ने हिसाब किताब दिनुपर्ने कोही पनि नहुँदै गर्दा झन बढी नागरिकले पीडा भोग्ने अवस्था हुन्छ. बन्छ सरकार, आज बनाऊ बन्दैन. नेपाल कम्युनिस्ट पार्टी एमाले ठूलो दल हो, उहाँहरूको नेतृत्वमा सरकार बन्छ, त्यसले अहिले स्थिति सम्हाल्नु पर्यो, त्यसले नै चुनावमा लिएर जान्छ. आज चाहिँ यसलाई छिनोफानो गरौँ भन्ने हो.
कथम कदाचित राज्यपालले हाम्रै नेतृत्वमा सरकार बनाउँछौ काङ्ग्रेसले समर्थन गर भनेर उहाँहरू एक ढिक्का हुनुभयो भने के गर्नुहुन्छ?
त्यसको बारेमा अहिलेसम्म पार्टीभित्र छलफल भएको छैन. त्यो बेलामा त्यतिखेर यो स्थितिमा जाने कि नजाने, यसरी पनि मान्ने कि नमान्ने भन्ने विषय फेरि पार्टीभित्र सायद प्रवेश गर्ला र त्यतिखेर एउटा कुनै धारणा बन्ला, सोच बन्ला. हामीले अहिलेसम्म गरेको निर्णयमा हामी स्वाभाविक रूपमा सबै यो हाम्रो पार्टीको संसदभित्रको हाम्रो साइज यी सबै कारणले गर्दा हाम्रो नेतृत्वमा वैकल्पिक सरकार बनाउनका निम्ति प्रयत्न गर्ने भन्ने पार्टीको केन्द्रीय समितिको पनि संसदीय दलको पनि अहिलेसम्मको निर्णय हो. केही नेताहरूले औपचारिक अनौपचारिक पार्टीको त्यो छलफलहरू हुँदै गर्दाखेरि हाम्रो नेतृत्वमा मात्र होइन अरू कसैको नेतृत्वमा भए पनि हुन्छ भन्ने मतहरू राख्नुभएको आफ्नो वैयक्तिक मतहरू तर पार्टीको निर्णय संस्थागत हुँदै गर्दा हाम्रो नेतृत्वमा भन्ने रहेकोले अहिलेसम्मको हाम्रो पोजिसन त्यही नै हो. तपाईँले भनेको जस्तै त्यस्तो स्थिति आयो भने के गर्ने भन्ने बेलामा गर्ने वा नगर्ने तत्काल आज यदि मानौ न उहाँहरू अहिले बैठक बस्नु यो कुराहरू आयो भने तुरन्त नेपाली कङ्ग्रेस पार्टीको नेताहरू बसेर छलफल गरेर एउटा टुङ्गो पुग्ने स्थिति भन्छ.
हजुर, यो चाहिँ भयो अङ्कगणितकै सेरोफेरोमा हामीले संवाद गर्यौं. मुलुकले आशा पनि गरेको र तपाईँसँग त्यो स्किल पनि भएको देखिएको नेताकै हिसाबले अलिकति सैद्धान्तिक कुरा गरौं. तपाईँहरूले 62-63 को आन्दोलनमा देखाएको सक्रियता, त्यसपछि तपाईँले स्वास्थ्य मन्त्री हुँदाको तपाईँको उपस्थिति पार्टीका फोरमहरूमा संसदमा गरिरहेको हिसाबले तपाईँहरूको पुस्ताले चाहिँ मुलुकलाई निकास दिन्छ है भन्ने धेरै मान्छेहरूमा आशा थियो. यो चरणमा संघीय लोकतान्त्रिक गणतन्त्रको यो चरणमा पनि यो अङ्कगणित, यो जोड घटाउ, यो प्लस माइनस, को रहने एउटा निर्वाचित सरकारलाई एक ट्रम्प पूरा काम गर्न नदिने गरी पार्टी विभाजन हुने एक फेरि तपाईँहरूको पुस्तामाथि पनि त्यो राजनीतिको त्यो गन्ध आउने जस्तो देखिन थाल्यो. अब के गर्नुहुन्छ? व्यक्तिगत रूपमा तपाईँ अथवा अर्को एबीसीडीको कुरा रहेन, यो चाहिँ राजनीतिको चरित्रको कुरा रह्यो. चरित्र फेरि धमिलियो जस्तो भयो. गगनजी, तपाईँसँग त ठुलो आशा छ, अहिले हामीलाई सुन्ने मान्छेहरूले पनि धेरै आशा गरिरहनु भएको छ. त्यो चरित्र सुधार्न अब के गर्न सकेला?
यसको दुईटा पक्ष भयो. एउटा लामो समयको 42 सालको आन्दोलन पछाडि हाम्रो संक्रमणको राजनीतिक संक्रमणको लामो समय हाम्रो व्यतीत भयो. गएको आम चुनाव पछाडि भने संविधान निर्माण पनि भयो, धेरै कुराहरू हाम्रो टुङ्गो पनि लाग्यो. त्यस पछाडि नेपालको राजनीति एउटा नयाँ अध्यायमा प्रवेश गर्यो. 5 वर्ष नेपाल कम्युनिस्ट पार्टीले शासन सम्हाल्ने जिम्मेवारी पायो, उहाँहरूले चलाउनुहुन्छ. 5 वर्ष जे गर्नुहुन्छ त्यसको जिम्मेवारी उहाँहरू लिनुहुन्छ, राम्रो नराम्रो सबै कुराको. र 5 वर्षपछि आवधिक निर्वाचनमा त्योभन्दा राम्रो गर्ने तयारीका साथमा, संकल्पका साथमा, योजनाका साथमा हामीहरू आउँछौँ. यसका निम्ति हामीले तयार गर्दा आफूलाई तयार राख्नुपर्छ. मलाई प्रधानमन्त्रीले विश्वासको मत पाएको दिन मेरो दिमागमा यही कुरा चलिरहेको थियो. तर दुर्भाग्य यो बीचमा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो भित्रको स्थिति सम्हाल्न नसक्दै गर्दाखेरि फेरि तपाईँले भनेको जस्तै हामी संसदभित्रको अङ्कगणितको यो स्थितिमा जनताले त प्रष्टसँग एउटा दललाई म्यान्डेट दिएर पठाएको स्थिति थियो. एउटा यो विषय भयो. अर्को चाहिँ किन पनि हो नवराजी, यो तपाईँले उठाएको एउटा महत्त्वपूर्ण विषय किन यसको वरिपरि घुमिरहेको छ भने हामीले 62-63 को आन्दोलन पछाडि पनि थुप्रै कुराहरू बदल्यौँ. तर यो बदलेको कुराहरूलाई यसलाई थिति बसाल्नका निम्ति काम गर्ने एजेन्सी भनेको त राजनीतिक दल हो. राजनीतिक दल सञ्चालन गर्ने कुराको सन्दर्भमा भने हामीले रत्तिभर पनि त्यसलाई बदल्न सकेनौँ. प्रयत्न पनि गर्यौँ आफ्नो दलभित्र तर त्यसलाई सकेनौँ. म एउटा सानो उदाहरण दिन्छु. मैले थाहा पाएसम्म कुनै पनि संसदीय व्यवस्थाभित्र 20औं वर्ष, 25औं वर्ष, 30औं वर्ष एउटै व्यक्ति जो दलको चुनाव हार्छ, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, फरक फरक देशका फरक फरक पार्टीमा फरक फरक तरिकाहरू हुन्छ, त्यो निर्वाचन हार्छ, त्यो निर्वाचन हारे पनि ऊ सान्दर्भिक भइराख्ने, कुनै पार्टीको नेताको नेतृत्वमा त्यो दल त्यो पार्टी चुनावमा जान्छ, आम चुनाव हार्छ, तर आम चुनाव हारिसके पछाडि पनि उसले छोड्नु नपर्ने, ऊ त्यत्तिकै सान्दर्भिक भइराख्ने. मैले यस्तो राजनीतिक दलहरू भएको कुनै पनि संसदीय व्यवस्था देखेको छैन. नेपालको सन्दर्भमा 25औं वर्षदेखि त्यही आठ-दसजना नेता जुनसुकै पार्टीमा भए पनि, म अहिले नयाँ खोलेको मधेसकै पार्टीवालमा समेत पनि तिनै नेता त्यही 10-15-20 जना नेताभन्दा 20औं वर्षदेखि उहाँहरू नै लगातार हावी भइराख्ने स्थिति किन बन्यो भने हाम्रो राजनीतिक दल को सदस्यता, त्यसको निर्वाचन प्रणाली, त्यसभित्रको नेतृत्व चयन, यो कहिले पनि हाम्रो निम्ति सार्वजनिक बहसको विषय बनेन. त्यो चाहिँ हामीले पार्टीकै बहसको विषय बनाइदियौँ, जसको कारणले गर्दाखेरि चाहिँ अहिले पनि अब नेपाल कम्युनिस्ट पार्टीको सम्मेलन भयो भने पनि, काङ्ग्रेसको सम्मेलन भयो भने पनि, मधेसी पार्टीको सम्मेलन भयो भने पनि, फेरि त्यो सम्मेलनबाट को आउँछ? तपाईँले जुन पुरानो पुस्ता भन्नुभयो उहाँहरू नै फेरि त्यसबाट दोहोरिएर आउने अवस्था छ, किनकि पार्टीको सदस्यता प्रणालीहरू उहाँहरूको आफ्नो अनुकूलको जुन बन्यो जसलाई हामीले बदल्न सकेनौँ, त्यो कारणले गर्दाखेरि पनि हाम्रो पार्टीभित्रको नेतृत्व बदलिन, पार्टीको नेतृत्व नबदलिँदै गर्दाखेरि यो संसदीय राजनीतिभित्रका समस्याहरू जिउका त्यो रहे मलाई त्यो पनि लाग्छ।
जस्तो अब अघि प्रयत्न गर्यौं भन्नुभयो, त्यसको पछाडि अर्को पनि वाक्य थप्न सकिन्छ, प्रयत्न गर्यौं तर सफल भइरहेका छैनौं भन्ने खालको। अब यो मुलुकलाई लोकतान्त्रिकरण गर्न चाहिँ पार्टीहरू अग्रपंक्तिमा हुन्छन्, तर पार्टीभित्रै लोकतान्त्रिकरण गर्न चाहिँ अब कसले रोल प्ले गर्नुपर्ने हो?
यो भित्र र बाहिर दुइटै, जसरी हामीहरू मैले अहिले नेपाली कंग्रेसको सम्मेलन आउन लागेको छ केही समय पछाडि, मैले यो सम्मेलनको बीचमा सार्वजनिक बहसहरूमा पनि भइरहेको छ, सञ्चार माध्यममा छलफल चल्छ, बाहिर चल्छ, तर जहाँ छलफल हुँदै गर्दा जहिले पनि के देख्छु भने नेपाली कंग्रेसको पार्टीको सदस्यहरू जो हामीहरू भित्र क्रियाशील छौँ, हाम्रो निम्ति पनि चासो भनेको को नेतृत्वमा को आउने भन्ने कुरा छ। नेपाली कंग्रेस पार्टीभन्दा बाहिर जो पार्टीको समर्थक सदस्य हुनुहुन्न तर एउटा यो विभिन्न कारणले गर्दा स्वाभाविक रूपमा चासो राख्नुहुन्छ, त्यो बौद्धिक वर्ग होला, सञ्चार माध्यम होला, उसको कुरा पनि नेपाली कंग्रेस यो अधिवेशनबाट को आउँछ को आउँदैन भन्ने मात्रै हुन्छ। यो कुनै पनि राजनीतिक दलभित्रको, चाहे काङ्ग्रेस होस् चाहे नेपालको कम्युनिस्ट घटकहरू हुन्, यी दलहरूको यो मैले जुन पद्धतिका बारेमा कुराकानी गरेँ, यो पद्धतिका सन्दर्भमा दलहरूको आधारभूत कुरा नै समस्याग्रस्त छ। जस्तो मैले सानो एउटा उदाहरण दिन्छु, लामो समयदेखि नेपाली कंग्रेसभित्र के विषय उठाउँदै आएको, अलिकति थोरै सफलता प्राप्त भएको छ तर यसले पार्टीभित्र पनि त्यो खालको जनमत बनाउन सकिराखिएको छैन, बाहिर पनि छैन। त्यो भनेको कस्तो हो भने नेपाली कंग्रेस जस्तो पार्टीहरू चाहिँ यो सीमित सदस्यतामा थोरै व्यक्तिहरूलाई सदस्यता दिने, त्यो सदस्यताबाट छानिएर थोरै मानिसहरूले पार्टीको नेतृत्व छान्ने, यो सबैभन्दा समस्याको चुरो यो हो। जबसम्म पार्टीको सदस्यता खुला हुँदैन, लाखौं पार्टीका सदस्यहरूले पार्टीको सभापति छान्ने परिपाटी हामीले बनाउन सक्दैनौँ, त्यो बेलासम्म पार्टीभित्र सानसानो समूहहरू निर्माण गरेर त्यो समूहभन्दा पनि गिरोहहरू निर्माण गरेर त्यो गिरोहको आधारमा पार्टीको नेतृत्व कब्जा गर्ने र हामीहरू सबै पनि त्यसभित्र कुनै न कुनै रूपमा रुम लिने स्थिति बन्छ। त्यसरी आएको नेतृत्व डराउँदैन, कोसँग डराउँदैन, जनतासँग डराउँदैन। किन डराउँदैन भने उसलाई के थाहा छ भने बाहिर जसले ममाथि जति प्रश्न गरे पनि जबसम्म पार्टीभित्रको त्यो थोरै सदस्यहरूमा मेरो पकड रहन्छ त्यो बेलासम्म पार्टीभित्रको सत्ता मेरो हुन्छ। कथम कदाचित पार्टीभित्रको सत्ता मैले प्राप्त गर्न सकिनँ भने पनि त्यहाँभित्रको एउटा विकल्प वैकल्पिक शक्तिको रूपमा म किन रहन्छु भने मसँग संख्या रहन्छ, यो नभत्काउने बेलासम्म हुँदैन भनेर हामीले पार्टी नेपाली कंग्रेसलाई खुला सदस्यता प्रणालीमा लिएर जानुपर्छ भन्ने बहस लगातार गरेको गरे अलिकति थोरै मात्र यसपालि सफलता प्राप्त भएको छ। किनभनेदेखि भने यो पार्टीभित्रको बहसहरूलाई त बाहिर हुने छलफलहरूले, बाहिर हुने बौद्धिक छलफलले, सञ्चार माध्यमले उठाउने विषयहरूले प्रभावित गर्छ नि त, तर बाहिरकोले कहिले पनि यो विषयमा रुचि राख्न सकेन। भित्र र बाहिर मिलेर प्रयत्न गऱ्यौँ भने बल्ल यसले एक खालको जनमत निर्माण हुन्छ, त्यसको दबावमा यो बदलिने अवस्था आउला।
हजुर, जस्तो अहिले हामीले यो छलफल गरिरहँदाखेरि पनि र आम मान्छेहरूको चासो पनि छ, संयोगमा सोधी पनि हालौँ, काङ्ग्रेसले भदौमा महाधिवेशन गर्न सक्ने अवस्था अब छ कि छैन, गरेन भने के हुन्छ?
दुईटै प्रश्न ठ्याक्कै जोडिएर आउँछ। भदौ भन्दा उता अधिवेशन गर्ने कुराको बारेमा संविधानले हामीलाई कुनै पनि उपाय नै दिएको छैन। कहीँ केही साथीहरू कानूनबाट संशोधन गर्ने या अध्यादेश ल्याएर हुन्छ अरे भनेर भन्नुहुन्छ, त्यो संविधानले हामीलाई बाटै दिएको छैन, कहीँ कतै पनि टेक्ने ठाउँमै दिएको छैन। केही साथीहरूले के भन्नुहुन्छ भने यही स्थानीय तल्लो तहमा हामीले क्रियाशीलहरू बाँडेर वडा वडामा सुरु गर्यो भने त अधिवेशन सुरु भयो भन्ने कुरा मानिन्छ भनेर भन्नुहुन्छ, त्यो पनि संविधानले ठाउँ दिएको छैन। बरु तल नगरे हुन्छ, उसले सिधा सङ्घ र प्रदेशमा गर्नुपर्छ भनेर भन्छ, एउटा यता अप्ठ्यारो छ। अब अर्को चाहिँ यहाँ कसैलाई दोष दिएर हुने ठाउँ छैन, हामीले पहिला समय भएको बेलामा ढिलो गऱ्यौँ। अब अहिले मैले दुई दिन अगाडि मात्र साथीहरूसँग सम्पर्क गरेको थिएँ जो अहिले हाम्रो क्रियाशील सदस्य छानबिन समितिमा हुनुहुन्छ, उहाँहरूलाई मैले सोध्दै गर्दा वैशाख 15 गतेबाट उहाँहरूको सामान्य यो भर्चुअल बैठक समेत पनि बसेको छैन। अब यसरी त्यसको आधार मैले यसो हेरेको, अब मैले समय भ्याउने देखिरहेको छैन, किनकि हाम्रो कम्तीमा पनि 2-2.5 महिनाको समय त्यो समितिले काम गरेर क्रियाशील सदस्यतामा आएका समस्याहरू गुनासोहरूको सम्बोधन गर्न सक्यो भने बल्ल हामी त्यो बाटो जान्छौँ होइन। म अझै पनि अर्को 1.5-2 महिना सामान्य बैठक बस्ने अवस्था देख्दिनँ अहिलेको हाम्रो संक्रमणको यो महामारीको स्थिति हेर्दै गर्दा। त्यो भनेको हाम्रो अधिवेशनको तालिका नराम्रोसँग प्रभावित हुन्छ। अब त्यस्तो बेलामा के गर्ने भन्ने बारेमा हामीले अहिले सोचिसकेको छैनौँ, किनकि अब यो अहिले यतिखेर हुन्न भनेर भनौँ के को आधारमा भन्ने नेताहरूलाई पनि लागेको होला, तर मलाई चाहिँ अब बिस्तारै त्यसको त्यो छलफलमा प्रवेश गर्नुपर्छ जस्तो लाग्छ।
अधिवेशन हुन सकेन भने त विकल्प पनि त केही छैन,
त्यस्तो अवस्थामा त्यस्तो अधिवेशन हुन सकेन भने विकल्प के पनि नभएकोले गर्दा अधिवेशन गर्ने तरिकालाई बदल्नुपर्ने अवस्था आउन सक्छ होइन। हामीसँग जे उपलब्ध छ उपलब्ध त्यो भनेको के हो त्यो भनेको के हुन सक्छ विभिन्न विकल्पहरू होला यस्तो बेलामा कसरी गर्ने के गर्ने केही न केही उपाय त खोज्नै पर्यो भने त सङ्कट परेपछि अब हामीले हामी नै धोरा आखिर हामीले हात उठाएर पनि भएन संविधानले हामीलाई बाटो दिएको छैन महामारीले हामीलाई यो तालिकाभित्र काम गर्न सक्ने बनाउने अवस्था देखिराखेको छैन यस्तो बेलामा के गर्ने त भन्ने बारेमा बस्नु पर्यो छलफल गर्नु पर्यो मातापक्ष गरेपछि केही न केही त निस्केला
हजुर अन्तमा छु म सुरुकै प्रश्नमा फेरि फर्केँ र टुङ्ग्याउँछु कार्यक्रम जस्तो अब अघि नै भन्नुभयो अङ्कगणितको खेलमा लाग्दैनौ हामीले प्रश्न भनेका छौँ हुन्छ गठबन्धन बन्छ हामी नेतृत्व गर्छौँ बन्दैन भने स्वाभाविक संवैधानिक प्रक्रियाले अघि बढ्छ भनिसक्नु भयो तपाईँले त्यो खालको अब आज फेरि छलफल पनि हुँदैछ भनेर भन्नुभएको छ आज तपाईँको व्यक्तित्व अनुमानमा आज निस्किने निष्कर्ष के हो राष्ट्रपति कहाँ आज केही कुरा पुग्छ कि पुग्दैन
अहिले केही बेरमा जनता समाजवादी पार्टीको जुन छलफल उहाँहरू गर्दै हुनुहुन्छ त्यसमा निर्भर गर्छ उहाँहरूले एकीकृत निर्णय गर्नुभयो राष्ट्रपतिजीका जाने स्थिति भन्छ उहाँले एकीकृत निर्णय गर्नु भएन भने यो अहिलेको चरणमा यो 72 दुई वा दुईभन्दा बढी दलहरू मिलेर बन्ने यो सम्भावना चाहिँ सकिन्छ भन्ने मलाई लाग्छ
त्यसपछि स्वाभाविक रूपमा नेकपा एमालेको अल्पमतको सरकार बन्छ
हजुर
त्यसपछि मुलुक चुनावमा जाने चाहिँ एक प्रकारको लगभग तय भयो
त्यसपछि हामीसँग अर्को कुनै बाटो अब हामीसँग एउटा 76-75 बाटो त बाँकी रहन्छ होइन त्यो 76-75 बाटो भनेको फेरि त्यो कतिखेर हो भने एकछिन अनुमान गरौँ न माधव नेपाल उहाँहरूले जुन कुरा बाहिर आइरहेको विश्लेषण गरौँ कि उहाँहरूले राजीनामा गर्नुभयो उहाँहरूले राजीनामा गर्नुभयो भने फेरि 76-75 वैकल्पिक सरकार बन्छ किन वैकल्पिक सरकार बन्छ भने त्यो बेलामा उपेन्द्र यादवजीहरू जो 12-15 अस्ति जसले विश्वासको मतको खिलाफ मत हाल्नुभयो उहाँहरूको मतले पनि पुग्छ फेरि त्यतिखेर चाहिँ पार्टी चाहिँदैन सांसदको सङ्ख्या भए पुग्छ त्यो स्थिति रहन्छ तर मलाई लागेको वा चाहेको भनौँ न या आफ्नो इच्छाको कुरा चाहिँ बन्ने भए अहिले बनोस् नबन्ने भए नबनोस् क्या अब यो किन त्यसले फेरि अर्को एक महिना सरकार बन्ने नबन्ने फेरि अहिले तपाईँहरू म गफ गरे जस्तै आज फलामको घरमा बैठक ढिस्कानको घरमा बैठक भन्दै गर्दा अरू हजारौँ नागरिक मरेको स्थिति चाहिँ कुनै सरकारले जिम्मा नलिनुपर्ने स्थिति हुन्छ त्यो नहो बन्ने भए आज बनोस् उहाँले छलफल गरेर टुङ्ग्याउनुहोस् नबन्ने भए नबनोस्
जस्तो काङ्ग्रेसको विभाजन 74-36 भएपछिको मुलुकको राजनीति बिग्रे जस्तो एउटा जिम्मेवार पार्टीका हिसाबले काङ्ग्रेसका नेताहरूले सत्तालाई अलि पर राखेर माधव नेपाल समूहलाई तपाईँहरू राजीनामा नगर्नु संसदको खेल बिग्रिन्छ पद्धति बिग्रन्छ भनेर उहाँहरूलाई बरु सम्झाएर एउटा राम्रो बाटोतर्फ लैजानेतिर काङ्ग्रेसले नेतृत्व गर्न सक्दैन
यो चाहिँ यस्तो भन्नु हामी प्रतिस्पर्धामा रहेको राजनीतिक दलहरू हो यो कुरालाई हामीले अस्वीकार गर्नुहुन्न होइन यो बेलामा हामीहरू उहाँलाई गएर उत्प्रेरित गरेर तपाईँहरू विभाजित भएर आउनुहोस् तपाईँहरूलाई यो गर्छौँ त्यो गर्छौँ भनेर भन्ने कुरा चाहिँ अनएथिकल हुन्छ तर नेपाल कम्युनिस्ट पार्टी एमालेको बारेमा गएर चिन्ता गरिदिने कुरा होइन तपाईँहरू बिग्रिनुभयो भने यो बेलामा संवैधानिक प्रक्रियामा जाने कुराहरूका सन्दर्भमा हामीहरू एक ठाउँ उभियौँ यो गरौँ भन्ने कुराहरू आफ्नो ठाउँमा छ राष्ट्रिय मुद्दाहरूका सन्दर्भमा दलहरूको बीचमा एकता गर्ने कुरा आफ्नो ठाउँमा छ तर दलहरूको बीचमा प्रतिस्पर्धा हुने त्यो दलभन्दा आफू बलियो हुन चाहने त्यो दललाई आफूले जित्न चाहने कुरा त दलीय व्यवस्थाभित्र त्यो सामान्य र स्वाभाविक विषय हो नि
हुन्छ हस् मैले यहीँ टुङ्गे यहाँलाई धेरै धेरै धन्यवाद धन्यवाद हामी कंग्रेस नेता गगन थापासँग कुराकानी गरेको थियौँ पूर्व मन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य गगन थापा उहाँसँग केही सम्वादका साथ आजको कार्यक्रम अन्तर सम्वाद यही सकिन्छ साथी राजु थापा र मनोहर राज लम्साल विदा माग्छौ सुन्दै गर्नुहोस् रेडियो नेपाल नमस्कार।